يعني الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أمن هذا الذي هو جند لكم ينصركم من دون الرحمن إن الكافرون إلا في غرور. أمن هذا الذي يرزقكم إن أمسك رزقه بل لجوا في عتو ونفور. أفمن يمشي مكبا على وجهه أهدى أم من يمشي سويا على صراط مستقيم. قل هو الذي أنشأكم وجعل لكم السمع والأبصار والأفئدة قليلا ما تشكرون. قل هو الذي ذرأكم في الأرض وإليه تحشرون. ويقولون متى هذا الوعد إن كنتم صادقين. قل إنما العلم عند الله وإنما أنا نذير مبين. فلما رأوه زلفة سيئت وجوه الذين كفروا وقيل هذا الذي كنتم به تدعون. قل أرأيتم إن أهلكني الله ومن معي أو رحمنا فمن يجير الكافرين من عذاب أليم. قل هو الرحمن آمنا به وعليه توكلنا فستعلمون من هو في ضلال مبين. قل أرأيتم إن أصبح ماؤكم غورا فمن يأتيكم بماء معين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. تو سورۃ الملک کی تفسیر ہم بارک القرآن والیوم نمبر 8 سے پڑھ رہے ہیں. شروع کے آیات کی تفسیر ہم اس میں سے پڑھ چکے ہیں. تو پیج نمبر 119 سوری 519 519 کے اوپر ہم ہیں. تو امید ہے کہ آپ کے سامنے کتاب ہوگی اور آپ نے کھولی ہوئی ہوگی پیج نمبر 519. اگر آپ یہاں لکھ دیں رانی صاحبہ تو آپ کی مہربانی ہوگی. پیج نمبر 519 بارک القرآن والیوم 8. اگر کے بعد میں آئے تو اس کو پتا ہو کہ ہم کون سے پیج پر پڑھ رہے ہیں. تو اس میں جو آخری آیت کی تفسیر ہم نے پڑھی تھی وہ تھی اولم یروا الی الطیر، یعنی کیا یہ لوگ پرندوں کو نہیں دیکھتے کہ یہ ہمارے سروں کے اوپر کیسے اڑتے ہیں، کبھی بازوؤں کو پھیلا دیتے ہیں اور کبھی سمیٹ لیتے ہیں. یعنی بازوؤں کو پھیلانا اور سمیٹنا یہ پرندوں کے اڑنے کا طریقہ ہوتا ہے، لیکن یہ جو اڑتے ہیں نا تو ان کو اڑنے کے لیے ہوا کی ضرورت ہوتی ہے. یہ ہوا ان کو اوپر کی طرف روک کے رکھتی ہے. اگر ہوا نہ ہو تو پرندے اپنے پروں کو پھیلائیں اور سمیٹیں لیکن یہ اڑ نہیں سکیں گے، کہ اگر ہوا نہ ہو تو. جیسے اگر تصوراتی طور پر اگر یہ پرندے سپیس میں چلے جائیں، خلا میں چلے جائیں جہاں پہ ہوا نہیں ہوتی، تو وہاں پر بے شک یہ اپنے پروں کو پھیلاتے رہیں، سکیڑتے رہیں، لیکن یہ اڑ نہیں سکیں گے، یعنی آگے نہیں بڑھ سکیں گے، ٹھیک ہے، یا اوپر نہیں جا سکیں گے، جہاں پر ہیں وہاں سے اوپر نہیں جا سکیں گے. تو اللہ تعالیٰ نے یہ ہوا کا جو سسٹم بنایا ہے تو اس کے ذریعے سے پھر اللہ تعالیٰ جو ہے وہ ان پرندوں کو اڑنے کی اجازت دیتے ہیں یا اڑنے کی صلاحیت دیتے ہیں. اس کے بعد اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ اَمَّنْ هَذَا الَّذِي هُوَ جُنْدٌ لَكُمْ يَنْصُرُكُمْ مِنْ دُونِ الرَّحْمَنِ اِنِ الْكَافِرُونَ إِلَّا فِي غُرُورٍ. کہ اس کے بعد اس سے ڈرایا گیا کہ اللہ تعالیٰ کا جو رزق تم کو آسمان سے پانی برسنے اور زمین سے نباتات اگانے کے ذریعے مل رہا ہے، یہ کوئی تمہاری ذاتی جاگیر نہیں بلکہ اللہ تعالیٰ کی عطا و بخشش ہے، وہ اس کو روک بھی سکتا ہے. ٹھیک، یعنی یہ جو زمین اور آسمان سے ہمیں رزق ملتا ہے نا، کہ آسمان سے پانی برستا ہے بارش کی شکل میں اور پانی کی وجہ سے پھر زمین سے نباتات اگتی ہیں. ٹھیک ہے، پانی کے بغیر زمین سے کوئی بھی چیز اگ نہیں سکتی، اور جب کوئی بھی چیز اگے گی نہیں تو ہم کھائیں گے کیا؟
ठीक है, तो अब किसी के जहन में अगर ये सवाल पैदा हो कि भाई हम गोश्त खा लेंगे, राइट, जानवरों का गोश्त खा लेंगे, नबातात अगर उगना बंद हो जाए, तो इसका क्या जवाब है? अगर आप में से किसी से पूछें, आप में से पूछें कि पानी अगर ऊपर से नहीं बरसेगा तो ज़मीन से नबातात नहीं उगेंगी, ठीक है, तो क्या हो गया? हम गोश्त खा लेंगे। कोई आपसे आकर ये कहे तो आप इसका क्या जवाब देंगी? बच्चे ना इस तरह के सवाल करते हैं, बड़े मज़े मज़े के, वो कोई एतराजी तौर पर सवाल नहीं कर रहे होते हैं, लेकिन उनके जहन में एक बात आई होती है, वो इस तरह के सवाल कर लेते हैं, तो माँ बाप के पास उनके जवाब होने चाहिए, ठीक है ना? अगर आप जवाब देंगी ऐसा कि उनका जहन क्लियर हो जाए, तो उससे उनके ईमान में बहुत फ़ायदा होगा, ठीक है? लेकिन अगर आप जवाब नहीं दे पाएंगे ना, तो एक मौका आपके हाथ से निकल जाएगा, ठीक है? ये नहीं कि नाउज़ुबिल्लाह उनका ईमान ख़राब हो जाएगा आपके जवाब ना देने की वजह से, क्योंकि ये इस तरह के सवाल तो नहीं है ना कि जिनके बारे में जवाब देना ज़रूरी हो, ठीक है? हो सकता है वालदैन को पता ना हो, ये बात जहन में ना आए, ठीक है, तो इस वजह से आप जवाब नहीं दे पाएंगी, लेकिन यानी इससे फिर उनका ईमान ख़राब नहीं होगा, लेकिन एक आपको मौका मिला था अपने बच्चों से इस टॉपिक के ऊपर बात करने का, ठीक है? तो अगर आप जवाब दे देंगे ना, तो उससे ये मौका आपको बहुत अच्छी तरीके से आपको फायदा होगा इस मौके से, और अगर आप जवाब नहीं दे पाएंगी, तो एक इन मौजूआत के ऊपर बात करने का मौका हाथ से निकल जाएगा, ठीक है? तो इस वजह से अच्छा है कि अगर इन बातों का हमारे पास जवाब मौजूद हो, ठीक है? तो अगर कोई बच्चा इस तरह पूछता है, तो आप क्या जवाब दे सकती हैं? है किसी के जहन में इसका जवाब? बहुत ही सिंपल सा कॉमन सेंस जवाब है, ठीक है? वो ये है कि ये जो जानवर हम खाते हैं, तो इन जानवरों की ग़िज़ा भी तो ज़मीन से उगती है, राइट? क्योंकि जिन जानवरों को अल्लाह ताला ने हलाल किया है, वो जानवर सब्जी खाते हैं, पत्ते खाते हैं, ठीक है ना, घास खाते हैं, तो अगर आसमान से पानी नहीं बरसेगा और ज़मीन से नबातात नहीं उगेंगी, तो फिर वो जानवर भी ज़िंदा नहीं रह सकेंगे। जब वो जानवर ज़िंदा नहीं रह सकेंगे, तो फिर हम उनका गोश्त कैसे खाएंगे, ठीक है? तो जो गोश्त जो हमारी ग़िज़ा का एक हिस्सा है ना, गोश्त, ये गोश्त भी इन नबातात के ऊपर ही डिपेंड करता है, ठीक है? दूसरी बात ये कि जैसे अल्लाह ताला यहाँ पे फरमा रहे हैं ना, ये जो ज़मीन और आसमान से तुम्हें रिस्क मिलता है, तो ये असल नहीं है, यानी इस रिस्क की जो असल सोर्स है ना, वो ये ज़मीन और आसमान नहीं है, बल्कि वो तो अल्लाह ताला है, ठीक है? अल्लाह ताला ने इन चीज़ों को तुम्हारे रिस्क का ज़रिया बनाया है, ठीक है? अल्लाह ताला ने ज़मीन को और आसमान से उतरने वाले पानी को तुम्हारे रिस्क का ज़रिया बनाया है, तो ये जितनी भी चीज़ें हमें इस दुनिया के अंदर नज़र आती हैं ना, वो हमारे रिस्क का जरिया है सिर्फ, ठीक है? असल में रिस्क तो अल्लाह ताला की तरफ से आ रहा होता है, तो अब जमीन आसमान से रिस्क जो है वो हम लोगों को ज्यादा इससे वास्ता पड़ता नहीं है, क्योंकि हम तो खेती बाड़ी करने वाले लोग नहीं है ना, ठीक है ना? आप में से कोई भी खेती बाड़ी नहीं करता, ठीक है? तो हमारा रिस्क का जरिया क्या है? किसी के रिस्क का जरिया जो है वो दफ्तर है, क्योंकि उनके हस्बैंड जो है वो दफ्तर में जाके जॉब करते हैं, और दफ्तर के फिर एचआर डिपार्टमेंट वाले उनको पे चेक देते हैं, ठीक है? तो पे चेक के अंदर जो है वो रकम होती है कोई, ठीक है? तो उस रकम से फिर जा करके बाजार से चीज़ें खरीद करके लाते हैं और खाते हैं खुद भी और अपने बच्चों को भी खिलाते हैं, ठीक है? तो उनके लिए रिस्क का जरिया अल्लाह ताला ने किस चीज़ को बना दिया? दफ्तर को बना दिया, ठीक है? ऑफिस को बना दिया। किसी का जो जरिया अल्लाह ताला ने बनाया, वो उनका बिजनेस बना दिया, बिजनेस, ठीक है? अब बिजनेस की कोई शॉप होगी या कोई ऑफिस होगा उनके बिजनेस का, ठीक है? तो उस बिजनेस को जो उनके शौहर जा करके रन करते हैं, तो उस बिजनेस से जो प्रॉफिट होता है, उस प्रॉफिट को लेकर के ये बाजार में जाते हैं और बाजार से फिर चीजें खरीद करके लेकर आते हैं अपने घर में, ठीक है? तो उनके लिए जो बिजनेस है ना, या दुकान जो है ना, वो सिर्फ एक जरिया है रिस्क का, ٹھیک ہے، اصل میں تو رزق اللہ تعالیٰ بھیج رہے ہیں، تو اللہ تعالیٰ یہاں پہ یہ فرما رہے ہیں کہ یہ تمہاری کوئی ذاتی جاگیر نہیں ہے، یہ جو ذرائع ہیں، یہ آفس، یہ دکان، اگرچہ کہ تمہیں دیکھنے میں ایسے ہی لگتا ہے کہ جیسے یہ تمہاری ذاتی جاگیر ہے، یہ تمہاری ملکیت ہے. ٹھیک ہے، ملکیت کی ڈیفینیشن کیا ہوتی ہے؟ ذاتی جاگیر کی ڈیفینیشن کیا ہوتی ہے؟ کوئی بتا سکتا ہے آپ میں سے کہ کوئی چیز ہماری ذاتی جاگیر کہلاتی ہے تو کیا مطلب ذاتی جاگیر کا؟ شریعت جو ہے وہ ذاتی جاگیر جس چیز کو کہتی ہے تو اس چیز کی کیا حیثیت ہوتی ہے آپ کے لیے؟ بھئی ایک چیز جو ہے وہ آپ کی ملکیت ہے، ٹھیک ہے، یا ذاتی جاگیر، ایک ہی بات ہے نا، ملکیت ہونا یا ذاتی جاگیر ہونا، ٹھیک ہے. اور دوسری چیز آپ کی ملکیت نہیں ہے. سو واٹ از دا ڈفرنس ان دونوں میں؟ کیا فرق ہوتا ہے ذاتی جاگیر میں اور اس چیز میں جو آپ کی ذاتی جاگیر نہیں ہے شرعی اعتبار سے؟ کسی کو پتا ہے؟ جو اس نے خود کمایا یا خریدا ہوتا ہے، یہ اس کی ذاتی جاگیر ہوتی ہے؟ نہیں، ایسا تو نہیں ہے. یہ آپ ملکیت کی تعریف بتا رہی ہیں، میں آپ سے پوچھ رہا ہوں، یہ آپ ملکیت کی تعریف بتا رہی ہیں جو اس نے خود کمایا یا خریدا؟ اولاد؟ اولاد ذاتی جاگیر ہوتی ہے؟ نہیں، اونرشپ یا پہلے سے ملا ہوا ہے. اونرشپ تو آپ نے ملکیت کی انگلش ٹرانسلیشن بتا دی نا، لیکن واٹ ڈیفائنز اونرشپ؟ پہلے سے ملا ہوا ہے، پہلے سے ملا ہوا ہے تو نہیں، یہ پہلے سے ملا ہوا ہے نا، یہ آپ نے جواب کا ایک حصہ ویسے بتایا ہے، پارشل آنسر آپ نے بتایا. ٹھیک ہے، تو پورا آنسر کیا ہے کہ کسی کوئی چیز آپ کی ملکیت کب کہلاتی ہے؟ کوئی چیز آپ کی ملکیت کب کہلاتی ہے یا کیوں کہلاتی ہے؟ کیوں بھی آپ کہہ سکتے ہیں، کیوں کہلاتی ہے آپ ملکیت؟ اور کوئی چیز آپ کی ملکیت جو نہیں کہلاتی ہے تو کیوں نہیں کہلاتی ہے؟ کیوں نہیں کہلاتی؟ اس کا جواب یہ ہے کہ کسی چیز کا ملکیت ہونا اس کا مطلب یہ ہوتا ہے کہ آپ اس چیز میں جیسے چاہیں تصرف کر سکیں. ٹھیک ہے، جیسے چاہیں آپ تصرف کر سکیں. تصرف کا مطلب ہوتا ہے چینجز کرنا. ٹھیک ہے، تصرف کر سکیں مطلب اس میں چینجز کر سکیں، مطلب یہ کہ آپ اس میں سے کوئی چیز اٹھا کر کے کسی دوسرے کو دینا چاہیں تو دے سکتے ہیں. ٹھیک ہے نا، آپ اس چیز کو اٹھا کر کے اگر پھینکنا چاہیں تو آپ پھینک سکتے ہیں. ٹھیک ہے، آپ اس چیز کو کھانا چاہیں تو آپ کھا سکتے ہیں. ٹھیک ہے نا، یہ کہلاتا ہے تصرف کرنا، چینج کرنا. ٹھیک ہے، تو ذاتی ملکیت کی تعریف یہ ہوتی ہے کہ یہ وہ چیز ہے کہ جس کے اندر آپ اپنی مرضی سے تصرف کر سکیں. تصرف، تا صاد را فا، تصرف. ٹھیک ہے، اور جو چیز ذاتی ملکیت نہیں ہوتی ہے، آپ کی ملکیت نہیں ہے کوئی چیز، تو وہ کیوں آپ کی ملکیت نہیں ہے؟ کیونکہ آپ اس میں تصرف نہیں کر سکتے، اپنی مرضی سے تصرف نہیں کر سکتے، بلکہ جس کی ملکیت ہے آپ کو اس سے اجازت لینی ہوگی، پھر آپ اس چیز میں تصرف کر سکیں. ٹھیک ہے، مالک کی اجازت کے بغیر آپ تصرف نہیں کر سکتے جو چیز آپ کی ملکیت میں نہیں ہے. ٹھیک ہے، یہ ہے تعریف ملکیت کی، کہ ملکیت میں وہ چیز کہلائے گی جس میں آپ اپنی مرضی سے تصرف کر سکتے ہوں، اور جس چیز میں آپ اپنی مرضی سے تصرف نہیں کر سکتے ہوں وہ آپ کی ملکیت نہیں ہے بلکہ کسی اور کی ملکیت ہے. جب تک اس کی مرضی نہیں شامل ہوگی اس وقت تک آپ تصرف نہیں کر سکتے. ٹھیک ہے، اب ہم لوگ جس کلچر سے تعلق رکھتے ہیں، ٹھیک ہے، ایک ٹپیکل پاکستانی کلچر، کچھ آپ میں بلکہ تین تو انڈینز ہیں، ایک پاکستانی ہے خالی میرے علاوہ، تو ہمارے ہاں جو ہے نا یہ چیز کھلا دی گئی ہے. ہم دوسروں کی ملکیت کے اندر ایسے تصرف کرتے ہیں جیسے وہ ہماری اپنی ہے. ٹھیک ہے، دوسروں کی چیز میں ہم اپنی مرضی سے تصرف کرتے ہیں حالانکہ وہ ہماری ملکیت نہیں ہوتی ہے. ٹھیک ہے، تو یہ جو کام ہم کرتے ہیں نا یہ گناہ ہوتا ہے. ٹھیک ہے، یہ گناہ ہوتا ہے، اللہ تعالیٰ کے حکم کی نافرمانی ہوتی ہے. ٹھیک ہے، اچھا ملکیت کی تعریف سمجھ میں آ گئی. ٹھیک ہے، اب کوئی چیز ہماری ملکیت میں آتی کیسے ہے؟ ٹھیک ہے، ہماری ملکیت میں کوئی چیز آتی کیسے ہے؟ کیونکہ آپ نے جو جواب پہلے دیا تھا نا تو وہ آپ نے دراصل میرے سوال کا جواب دینے کے بجائے اس والے سوال کا جواب دیا تھا. ٹھیک ہے، کہ کوئی چیز ملکیت میں کیسے آتی ہے. تو اس وجہ سے یہ بھی چلیں آپ کو ایکسپلین کر دیتے ہیں. تو آپ نے لکھا تھا کہ جو اس نے خود کمایا یا خریدا ہوتا ہے. ٹھیک ہے، لیکن یہ صرف ایک طریقہ ہے ملکیت میں آنے کا، جو آپ اپنی محنت سے کماتے ہیں نا، ٹھیک ہے، یا اس محنت کی کمائی سے آپ خریدتے ہیں، یہ ملکیت میں آنے کا صرف ایک طریقہ ہوتا ہے. ٹھیک ہے، دوسرا طریقہ، یہ دوسری اسٹوڈنٹ نے لکھا کہ پیرنٹس نے یا کسی نے آپ کو دے دی ہے. ٹھیک ہے، کوئی آپ کو دے دیتا ہے، اس دے دینے کو کہتے کیا ہیں؟ اس کے لیے ایک ٹرم استعمال ہوتی ہے، پتا ہے وہ ٹرم بھی معلوم ہونی چاہیے نا، اتنا لمبا لکھنے کی بجائے صرف اس ٹرم کو استعمال کر دیں تو پتہ لگ جائے گا. کوئی آپ کو کوئی چیز دیتا ہے، گفٹ. ٹھیک ہے، اس کو گفٹ کہتے ہیں انگلش میں، اور اردو یا عربی میں کیا کہتے ہیں؟ اس کو ہدیہ کہتے ہیں. ٹھیک ہے، ہدیہ. اوکے، ہدیہ یا گفٹ کہتے ہیں اس کو. ٹھیک ہے، وراثت جو ہے یہ ایک الگ چیز ہے. وراثت جس کو وراثت کہتے ہیں، ایکچولی وراثت، وراثت جو ہے نا یہ آپ کو آپ کے پیرنٹس دیتے نہیں ہیں. ٹھیک ہے، پیرنٹس دیتے تو تھوڑی ہیں وراثت. اگر پیرنٹس آپ کو کوئی چیز دے دینا تو اس کو ہدیہ کہیں گے، وراثت نہیں کہیں گے. تو پھر وراثت کیسے ملتی ہے؟ اس کا بھی جواب دیں، وراثت کیسے ملتی ہے؟ مرنے کے بعد. تو جب کوئی انسان مر جاتا ہے تو پھر وہ کوئی تھوڑی کسی کو کوئی چیز دے سکتا ہے، رائٹ؟ جب والد صاحب کا انتقال ہو گیا یا والدہ کا انتقال ہو گیا، ٹھیک ہے، تو آپ کو ان کی وراثت ملی، تو انہوں نے آپ کو دی کوئی تھوڑی ہے، کیونکہ اب تو ان کا انتقال ہو گیا. کوئی مردہ آدمی کسی کو کوئی چیز دے سکتا ہے؟ نہیں دے سکتا، مردہ آدمی کو تھوڑی دے سکتا ہے. تو اس وجہ سے وراثت جو ہے نا یہ پیرنٹس کا ہدیہ نہیں ہوتا، یہ پیرنٹس کا گفٹ نہیں ہوتا. ٹھیک ہے، تو پھر یہ کس کا گفٹ ہوتا ہے؟ وراثت کس کا ہوتا ہے؟ کس نے آپ کو دی ہوتی ہے وراثت؟ وراثت کون دیتا ہے؟ وکیل صاحب دیتے ہیں. کون دیتا ہے وراثت؟ جی، وراثت کس کی طرف سے گفٹ ہوتا ہے؟ بہن بھائیوں کی طرف سے. استغفر اللہ. تو بہن بھائیوں کو جو وراثت ملتی ہے تو ان کو کون دیتا ہے؟ ان کو آپ دیتے ہیں؟ نہیں بھائی، بہن بھائی جو ہیں ان کو بھی تو وراثت ملتی ہے نا، تو ان کو کون دیتا ہے پھر وراثت؟ اللہ کے آرڈر پر ملتا ہے. جی، تو اس کو آپ سیدھا سیدھا آرڈر وارڈر بولنے کی ضرورت نہیں ہے، خالی یہ بول دیں اللہ تعالیٰ نے دیا ہے وراثت. ٹھیک ہے، وراثت کس نے دی ہے؟ اللہ نے دی ہے، عزیز نے نہیں دی ہے. ٹھیک ہے، رشتے دار نے نہیں دی ہے، اللہ نے دی ہے. ठीक है, जब किसी का इंतकाल हो जाता है तो उसकी विरासत जो उसके वारिसों को मिलती है ना, ये अल्लाह की तरफ से होती है। ठीक है, तो गोया कि विरासत जो है वो अल्लाह का हदिया होता है इंसानों के लिए। ठीक है, ठीक है, होल्ड किया, बताइए दूसरी क्लास में कुछ कंफ्यूजन है। अच्छा ठीक है, तो जो विरासत हमें मिलती है ना वो अल्लाह का हदिया होता है। ठीक है, किसी अजीज रिश्तेदार का हदिया नहीं होता, उनका दिया हुआ हदिया नहीं होता। ठीक है, तो ये यानी मिल्कियत में आने का तीसरा तरीका हुआ। ठीक है, पहला तरीका क्या था कि जो आपने खुद मेहनत करके कमाया और उससे जो आपको चीज हासिल हुई या उससे आपने जाके कोई चीज खरीदी बाजार से, तो वो आपकी मिल्कियत हो गई। ठीक है, ये पहला तरीका है। दूसरा तरीका है किसी ने आपको हदिया कर दिया, चाहे वो आपके अब्बू ने हदिया किया हो, अम्मी ने हदिया किया हो, दोस्त ने हदिया किया हो, पड़ोसी ने हदिया किया हो, राइट, या हुकूमत ने हदिया किया हो, या किसी ने भी हदिया किया हो। ये दूसरा तरीका होता है मिल्कियत में आने का। ठीक है, जो चीज आपको किसी ने हदिया कर दी ना, ठीक है, अब वो आपकी मिल्कियत हो गई, अब आप उसके अंदर अपनी मर्जी से तसर्रुफ कर सकती हैं। ठीक है, हदिया आपकी मिल्कियत बन जाता है, अब आप अपनी मर्जी से तसर्रुफ कर सकते हैं उसके अंदर। ठीक है, तीसरा तरीका मिल्कियत में आने का वो विरासत होता है, और विरासत जो है ये किसी अजीज का दिया हुआ हदिया नहीं होता, ये अल्लाह का दिया हुआ हदिया होता है। ठीक है, अजीज रिश्तेदार तो कभी उस हदिये के ऊपर कब्जा कर लेते हैं। ठीक है, अजीज रिश्तेदार क्या करते हैं विरासत के साथ, वो आपको विरासत देते नहीं है बल्कि वो विरासत पर कब्जा कर लेते हैं। ठीक है ना, क्योंकि विरासत तो अल्लाह ताला ने तकसीम कर दी, जब अब्बू का इंतकाल हो गया, ठीक है, तो अब्बू का जो माल है उसके अंदर से, जैसे कुरान के अंदर अल्लाह ताला ने तकसीम बताई है ना कि जी बेटे को जो है वो दो हिस्से मिलेंगे, बेटी को एक हिस्सा मिलेगा, तो वो ऑलरेडी तकसीम हो गया, अल्लाह के हुक्म उसके ऊपर अप्लाई हो चुका, तकसीम हो गया। ठीक है ना, अब वो जो हिस्से हैं वो बेटा बेटी की मिल्कियत में आ चुके हैं। जैसे ही अब्बू की रूह दुनिया से परवाज करी, या अम्मी की भी, क्योंकि माँ की भी तो विरासत तकसीम होती है ना, जैसे ही उनकी रूह परवाज करी ना, वैसे ही वो तकसीम हो गई। ठीक है, अब वो तकसीम बेटा बेटी को मिल जानी चाहिए। ठीक है ना, वकील साहब जो है ना, जो वकील होते हैं, या जो यानी जो भी कोई यानी कोई जिम्मेदार आदमी होता है, ठीक है ना, तो वो तो सिर्फ इस तकसीम को जो है ना वो एग्जीक्यूट कर रहे होते हैं। ठीक है ना, वो तो सिर्फ जो है वो हवाले कर रहे होते हैं, जो चीज ऑलरेडी अल्लाह ने तकसीम कर दी होती है, वकील साहब सिर्फ उसको हवाले कर रहे होते हैं। ठीक है, तो इस वजह से आपके बहन भाइयों का इसके अंदर कोई रोल नहीं होता, दूसरे बहन भाइयों का, दूसरे अजीज रिश्तेदारों का कोई रोल नहीं होता। ठीक है, हाँ, अलबत्ता अगर उनकी नीयत खराब हो जाती है, ठीक है, उनको यानी बदनीयत हो जाते हैं और इरादा कर लेते हैं कि नहीं जी, हमने जो है ना वो विरासत तकसीम नहीं करनी है। ठीक है, तो इस बदनीयती की वजह से अब वो जो विरासत आपकी मिल्कियत बन चुकी है, उसके ऊपर वो गासिब हो जाते हैं, कब्जा कर लेते हैं। ठीक है ना, मेरी बात समझ रहे हैं? ठीक है, तो विरासत तकसीम रिश्तेदार नहीं करते, तकसीम तो अल्लाह ने कर दी है। ठीक है, रिश्तेदार तो सिर्फ उस तकसीम को हवाले करते हैं बहन भाइयों के, दूसरे लोगों के। ठीक है, लेकिन अगर उनकी नीयत खराब हो जाए तो वो फिर उस اللہ کی کی ہوئی تقسیم کے اوپر قبضہ کر لیتے ہیں، ہاں ذریعہ بنتے ہیں، تقسیم کرنے کا ذریعہ بنتے ہیں بس، ٹھیک ہے، کیونکہ ان کی ملکیت کوئی تھوڑی ہے. مثال کے طور پر باپ کا انتقال ہوا تو اس کی جو آدھی پراپرٹی ہے کسی ایک بھائی کو جانی تھی، ٹھیک ہے، تو اب وہ پراپرٹی جو بھائی کو جانی تھی یعنی بیٹے کو جانی تھی، تو وہ تو بیٹے کی ملکیت ہے نا، وہ کسی دوسرے بیٹے کی ملکیت کوئی تھوڑی ہے. بھائی کسی دوسرے کی ملکیت ہوتی تو وہ اگر اٹھا کر کے اپنے بھائی کو دیتا تب اس کو ہدیہ کرنا کہتے، ٹھیک ہے نا، لیکن یہ اس کی ملکیت بھی تھوڑی ہے، یہ تو جس کے حصے میں آنی ہے یہ اس کی ملکیت ہے، ٹھیک ہے نا، کسی دوسرے بھائی بہن کی ملکیت نہیں ہے. اوکے، تو وراثت جو ہے نا اس یہ ڈائریکٹ اللہ تعالیٰ کا ہدیہ ہے، یہ ڈائریکٹ اللہ تعالیٰ کا ہدیہ ہے، یہ کسی دوسرے رشتے دار کا ہدیہ نہیں ہے، نہ مرنے والے رشتے دار کی طرف سے آپ کو ہدیہ مل رہا ہے اور نہ آپ کے دوسرے رشتے داروں کی طرف سے آپ کو ہدیہ مل رہا ہے، یہ ڈائریکٹ اللہ کی طرف سے ملا ہوا ہدیہ ہے. اچھا یہ تو تین قسم طریقے ہو گئے نا، چوتھا طریقہ کیا ہے ملکیت میں آنے کا، کسی چیز کی آپ کی ملکیت میں آنے کا چوتھا راستہ کیا ہے؟ ایک اور بھی راستہ ہے، کوئی بتا سکتا ہے؟ ویسے اس راستے کا جو کام ہے وہ آپ کو ہنٹ کے طور پہ بتا رہا ہوں کہ وہ کام جو ہے وہ عورتیں نہیں کرتی، مرد کرتے ہیں. وہ جو چوتھا والا راستہ ہے نا، تو وہ جو راستہ ہے وہ مرد کرتے ہیں، عورتیں نہیں کرتی. کسی کے ذہن میں جواب آتا ہے اس ہنٹ سے؟ نام سنا اس چیز کا، مال غنیمت. مال غنیمت کیا چیز ہوتی ہے، کیسے ملتی ہے؟ جی مال غنیمت کیا چیز ہوتی ہے، کیسے آتی ہے مال غنیمت؟ ڈرے نہیں، کوئی دیکھ نہیں رہا آپ کے اسٹیٹمنٹوں کو، اتنا ڈرنا بھی نہیں چاہیے. کیسے آتا ہے بھائی مال غنیمت؟ نہیں پتا مال غنیمت کیا چیز ہوتی ہے؟ بوٹی کہتے ہیں اس کو انگریزی میں. جنگوں میں چھوڑا ہوا مال آتا ہے، جنگوں میں نہیں، وہ اس کے لیے خاص جہاد کا لفظ استعمال کرنا ضروری ہے، ٹھیک ہے. جہاد کے ذریعے سے جو دشمن کا مال، وہ جو دشمن کا مال مسلمانوں کے ہاتھ آتا ہے، ٹھیک ہے، دشمن کے مال کے اوپر قبضہ جو مسلمان کرتے ہیں نا، ٹھیک ہے، جہاد کے نتیجے میں، ٹھیک ہے، کوئی عام وار نہیں، خاص جہاد، ٹھیک ہے، جو اللہ کے حکم کے مطابق کیا جاتا ہے، شریعت کے حکم کے مطابق جو جنگ لڑی جاتی ہے نا کافروں سے، اس کو جہاد کہتے ہیں، ٹھیک ہے نا. اگر دو ملکوں کے درمیان جنگ ہو جائے، ٹھیک ہے، آج کل کے جو دو ملک ہوتے ہیں، ٹھیک ہے، وہ اس جنگ کو جہاد نہیں کہتے، ٹھیک ہے، جو شریعت کے حکموں کے مطابق مسلمان کافروں کے خلاف کرتے ہیں نا، اس کو جہاد کہتے ہیں، ٹھیک ہے. تو جہاد کے نتیجے میں جو کافروں کے مال کے اوپر قبضہ کیا جاتا ہے، اس کو مال غنیمت کہا جاتا ہے، ٹھیک ہے. یہ جو مال غنیمت ہے نا، یہ پہلے تو حکومت کے پاس آتا ہے، یعنی جو مسلمان امیر ہوتا ہے، ٹھیک ہے نا، اس کے پاس آتا ہے، یہ جمع ہوتا ہے اس کے پاس. پھر اس کے بعد جو امیر ہوتا ہے، امیر سے مراد جو 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 یعنی لیڈر ہوتا ہے مسلمانوں کا، وہ پھر شرعی اصولوں کے مطابق اس مال غنیمت کو مسلمانوں میں تقسیم کرتا ہے، ٹھیک ہے. یہ جو تقسیم ہوتی ہے نا مسلمانوں میں، تو جس کے حصے میں جو بھی آئے گا اس مال غنیمت میں سے، وہ اس کی ملکیت بن جائے گا، ٹھیک ہے، ملکیت بن جائے گا. تو اس میں جو لڑنے والے سولجرز ہوتے ہیں ان کو بھی مال غنیمت ملتا ہے، اور یہ جو گھروں میں رہنے والے لوگ ہوتے ہیں نا، جو نہیں لڑنے کے لیے جا سکے ہوتے ہیں کسی وجہ سے بھی، ان کو بھی مال غنیمت میں سے کچھ حصہ ملتا ہے، ٹھیک ہے. تو اس کے لیے لڑائی کا حصہ ہونا بھی ضروری نہیں ہے، بلکہ مال غنیمت جو ہے وہ دوسرے مسلمانوں میں جو لڑنے نہیں گئے تھے ان میں بھی تقسیم ہوتا ہے، ٹھیک ہے. تو مال غنیمت بھی मिल्कियत में किसी चीज के आने का जरिया बनता है, ठीक है। और ये मिल्कियत भी वैसी ही मिल्कियत होती है जैसे किसी ने मेहनत करके कमाया हो, दफ्तर जाके कमाया हो, या जब अपने दुकान में बैठ के कमाया हो, ठीक है, या किसी भी तरीके से मेहनत मजदूरी करके कमाया हो, ठीक है। तो चार तरीके हैं मिल्कियत में आने के। एक अपने हाथों से कमाया, ठीक है, जिसको कि हम समझते हैं कि सिर्फ यही एक तरीका है मिल्कियत के बनने का, ठीक। लेकिन नहीं, ये सिर्फ तरीका नहीं है, ये सिर्फ एक तरीका है। दूसरा तरीका हदिया, ठीक है ना, ये भी एक तरीका है जिसको कि हम यानी हम समझते भी हैं कि हाँ हदिया किसी ने मुझे दे दिया। भाई कोई आपको परफ्यूम हदिये में देता है तो क्या वो परफ्यूम आपकी मिल्कियत नहीं बन जाता? कोई आपको कोई जोड़ा हदिये में देता है तो क्या वो जोड़ा उसकी मिल्कियत होती है जिसने आपको हदिये में दिया था? नहीं, वो आपकी मिल्कियत बन गई है। अब आपकी मर्जी होती है कि आप उस जोड़े को कैसे भी पहने, किसी दूसरे को उठा करके दे दें, ठीक है ना। भाई आपकी मिल्कियत है, जब भी तो आप वो जोड़ा किसी दूसरे को दे सकते हैं ना जो आपको हदिया में मिला था, ठीक है। तो हदिया जो है ये फिर भी चलो हम थोड़ा सा समझते हैं कि हाँ ये भी मिल्कियत में आने का एक जरिया है। तीसरा जो है वो विरासत है, ओके, और चौथा जिहाद है, ठीक है। इन चारों जरियों से जो भी चीज किसी इंसान को मिलती है ना वो उसकी मिल्कियत बन जाती है। लेकिन ये जो मिल्कियत बनती है ये अल्लाह की मर्जी से बनती है। असल में अल्लाह ताला वो चीज भेज रहे होते हैं बंदे के पास। तो कोई दोस्त आकर के जब हमें हदिया देता है ना तो वो हदिया क्यों दे रहा होता है? इसलिए कि अल्लाह ने उसके दिल में ये ख्याल पैदा किया कि तुम फलानी चीज अपने उस दोस्त को जाकर के हदिया कर दो, ठीक है ना। ये अल्लाह का पैदा किया हुआ ख्याल है, इसकी वजह से उसने जाकर के आपको हदिया किया है। तो बजाहिर तो वो दोस्त जरिया बन रहा है आपके मिल्कियत में फलानी चीज के आने का, लेकिन असल में अल्लाह ताला वो चीज भेज रहे हैं आपके पास, ठीक है। बिल्कुल इसी तरीके से जैसे दफ्तर जो है वो जरिया बन रहा है किसी चीज के आपकी मिल्कियत में आने का, लेकिन असल में अल्लाह ताला दफ्तर के अंदर पैसा भेज रहे हैं तब कहीं जाकर के आपको मिल रही है, ठीक है ना। कितने दफातर होते हैं स्पेशली सऊदी अरब के अंदर जहां पे लोग सारा सारा महीना काम करते हैं लेकिन उनको आखिर में तनख्वाह नहीं मिलती, ठीक है ना। क्यों नहीं तनख्वाह मिलती? इसलिए कि भाई हमारे पास पैसे ही नहीं है, हम कैसे तनख्वाह दें, ठीक है। तो भाई अल्लाह ताला पैसा भेजेंगे तब तनख्वाह देंगे ना। अगर पैसा नहीं भेजा अल्लाह ताला ने तो आप सारा महीना मेहनत करते रहे आपको आखिर में तनख्वाह नहीं मिलेगी, ठीक है। ऐसा होता है दुनिया में, ऐसा भी होता है, ठीक है। तो जो उसूल सामने आता है, उसूल, वो उसूल ये है कि इंसान की मेहनत की वजह से उसको रिस्क नहीं मिलता, ठीक है। मेहनत की वजह से अगर रिस्क मिलता होता तो सारा महीना मेहनत करने के बाद 100% उसको रिस्क मिलना जरूरी था, 100% रिस्क मिलना जरूरी था, लेकिन ऐसा नहीं होता, ठीक है ना। किसी ने अपने खेत के अंदर सारा साल मेहनत करी, ठीक है, सारा साल मेहनत करी, पानी लगाया, हल जोता, बीज लगाए, बीज डाले, राइट, और कितनी ज्यादा खून पसीना लगा करके मेहनत करी, लेकिन साल के आखिर में जो फसल उसने का वो काटने जा रहा था फसल, तो उससे पहले आंधी आई, तूफान आया और सारी फसल बर्बाद हो गई, खत्म हो गई सारी फसल, ठीक है। तो भाई वो एक साल की मेहनत कहाँ गई उसकी? अगर मेहनत की वजह से उसको रिस्क मिलना था तो ये फसल नहीं तबाह हो सकती थी, लेकिन ऐसा नहीं होता। अल्लाह ताला आंधी भेज दें, फसल तबाह हो जाएगी, सारे साल की मेहनत उसकी जाया हो जाएगी, ठीक है। तो फिर रिस्क कहाँ से मिला? मेहनत से नहीं मिला, रिस्क अल्लाह ताला की तरफ से होता है, ठीक है। उम्मीद है कि ये बात बिल्कुल क्लियर हो गई होगी। तो अल्लाह ताला यहाँ पर यही बात हमें याद दिला रहे हैं, अम्मन हादल लदी हुआ जुंदुन लकुम, ठीक है, कि ये जो अल्लाह ताला की जात है तो फरमाते हैं कि भला वो कौन है जो फौज है तुम्हारी मदद करे, यानी कौन सी ऐसी फौज है दुनिया की जो तुम्हारी मदद करे, मिन दूनिर रहमान, अगर अल्लाह ताला तुम्हारे खिलाफ हो जाए तो अल्लाह ताला के खिलाफ तुम्हारी कौन मदद कर सकता है, ठीक है। ये मफहूम बनता है इस आयत का कि अल्लाह ताला अगर तुम्हें नुकसान पहुंचाने पर का फैसला कर ले तो दुनिया की कोई फौज तुम्हारी मदद नहीं कर सकती, ठीक है। लेकिन ये जो काफिर है ना, ये काफिर धोखे में पड़े हुए हैं, ये जो अल्लाह ताला को डिनाई करने वाले लोग होते हैं काफिर, ठीक है ना, ये इस धोखे में पड़े हुए हैं कि नहीं, दुनिया की फौजें हमारी मदद कर सकती हैं, ठीक है, दुनिया की फौजें हमारी मदद कर सकती हैं अल्लाह ताला के खिलाफ भी, ठीक है, यानी अल्लाह ताला का फैसला अगर हमारे खिलाफ आ भी जाए ना तो भी कुछ नहीं होगा, बल्कि दुनिया की जो फौजें हैं, यानी हमने जो आर्मीज बनाई हुई हैं या हमने जो फ्रेंड्स बनाए हुए हैं, वो हमारी मदद फिर भी कर देंगे, ऐसा बिल्कुल भी नहीं है, ये धोखा है। गुरूर, गुरूर का मतलब होता है धोखा, ठीक है, जिसको कि हम उर्दू जुबान में ना तकब्बुर के लिए इस्तेमाल करते हैं, उर्दू जुबान में हम तकब्बुर का लफ्ज़ भी इस्तेमाल कर लेते हैं कभी कभी, लेकिन उर्दू में हम गुरूर का लफ्ज़ ज्यादा इस्तेमाल करते हैं, हालांकि गुरूर का मतलब तकब्बुर होता नहीं है, बल्कि गुरूर का मतलब होता है धोखा। तो उर्दू जुबान में जब हम गुरूर का लफ्ज इस्तेमाल कर रहे होते हैं ना, तो दरअसल हम तकब्बुर का नतीजा बता रहे होते हैं या तकब्बुर की असलियत बता रहे होते हैं, कि तकब्बुर जो है वो सिर्फ धोखा है, ठीक है। तकब्बुर जो भी इंसान करता है ना कि मैं बड़ा हूं, दूसरों के मुकाबले में मैं बड़ा हूं, इसको तकब्बुर कहते हैं। तो जो भी तकब्बुर कर रहा होता है असल में वो गुरूर कर रहा, गुरूर में मुब्तला होता है, असल में वो गुरूर में मुब्तला होता है, और गुरूर का मतलब क्या होता है, धोखा। तो इन अदर वर्ड्स, जो भी तकब्बुर कर रहा होता है वो असल में धोखे में मुब्तला होता है, ठीक है ना। अगर आपके पास नोटबुक्स हैं, होनी चाहिए, ठीक है, तो इस जुमले को लिख लेना चाहिए, ठीक है, कि जो भी तकब्बुर करता है वो असल में धोखे में मुब्तला होता है, कि वो अपने आप को बड़ा समझ रहा है हालांकि वो बड़ा नहीं है, ठीक है। तो अल्लाह ताला रिस्क जहां हमें देते हैं ना, वहीं अल्लाह ताला उसको रोक लेने के ऊपर भी कादिर है। अम्मन हाजल लदी यरजुकुकुम इन अमसक रिस्का का यही मतलब है, ठीक है। अमसक रिस्का का मतलब होता है रोक ले रिस्क को, ठीक है ना, को इमसाकन का मतलब रोकना होता है, ठीक है। आगे कुफार के हाल पर अफसोस है, जो ना आयात कुदरत में गौर खुद गौर करते हैं ना दूसरे बताने वालों की बात सुनते हैं, ठीक है भाई। दो ही तरीके हैं, या तो आप खुद से गौर कर लें, खुद से फिक्र कर लें किसी चीज के बारे में, ठीक है, तो आपकी बात समझ में आ जाएगी, ओके। लेकिन अगर आप खुद से फिक्र नहीं करते, तो अगर कोई दूसरा आपकी तवज्जो उस तरफ दिलाए, तो कम से कम उसकी बात तो सुन ले, ठीक है ना। लेकिन ये जो काफिर होते हैं ना, ये ना तो खुद तवज्जो करते हैं और ना दूसरे की तवज्जो दिलाने के ऊपर बात सुनते हैं, ठीक है ना। तो अगर हम भी ये दोनों काम कर रहे होते हैं, तो फिर हम किसकी सुन्नत पर अमल कर रहे हैं, काफिरों की सुन्नत पर अमल कर रहे हैं, काफिरों के तरीके पर, ठीक है। कि ना तो हम अपने खुद अकल को इस्तेमाल करते हैं सोचने के लिए, और जब हमें हमारे मशायख, हमारे उलमा, ठीक है, नेक साले लोग जब हमें कोई नसीहत करते हैं, तो हम उनकी नसीहत भी नहीं सुनना चाहते, ठीक है ना। तो ये हरकतें किसकी हैं फिर, ये मुसलमान की हरकत नहीं है, ये काफिर की हरकत है, ठीक है। तो हमें फिर शर्म आनी चाहिए, शर्म करनी चाहिए कि हम काफिरों की सुन्नत पर अमल करना छोड़ दें। अगर हम चाहते हैं ना कि हमारे साथ मुसलमानों वाला बर्ताव किया जाए, मरने के वक्त मुसलमानों वाला बर्ताव किया जाए और कब्र के अंदर मुसलमानों वाला हमारे साथ बर्ताव किया जाए, कयामत के दिन मुसलमानों की तरह हमें ट्रीट किया जाए, तो भाई दुनिया के अंदर भी हमें मुसलमानों की तरह के अमल करने पड़ेंगे। काफिरों की तरह का अमल करेंगे तो फिर हमें काफिरों की तरह ट्रीट करना किया जाएगा ना, मुसलमानों की तरह क्यों ट्रीट किया जाएगा, ठीक है। बल लज्जू फी उतूबियों व नुफूर, यानी ये लोग बराबर अपनी सरकशी और हक से दूरी में बढ़ते ही जाते हैं, ठीक है। क्योंकि जब किसी नसीहत का इनकार करता है ना इंसान, तो फिर उसकी जो है ना वो बदबख्ती जो है वो बढ़ती चली जाती है, ठीक है। एक दफा इनकार करने से फिर अल्लाह ताला की तरफ से सजा आती है, और फिर वो अगली दफा भी जो है ना वो इनकार करने वाला ही बन जाता है, यानी उसकी जो यानी जो शुरू में ना वो बहुत ही यानी छोटी चीज का इनकार करता है, लेकिन کرتے کرتے جو ہے نا وہ پھر باغی بن جاتا ہے، سرکش بن جاتا ہے، ٹھیک ہے نا، اور حق سے دور ہی ہوتا چلا جاتا ہے، ٹھیک ہے. جیسے کہ اگر آپ نے پچھلے جمعے کا بیان سنا تھا تو اس میں ساجد نے کیا بتایا تھا، سنو بال ایفیکٹ، ٹھیک ہے، سنو بال. تو گناہ جو ہوتا ہے نا وہ چھوٹے پہلے شروع میں چھوٹا سا ہوتا ہے، لیکن جیسے جیسے یہ بڑھتا چلا جاتا ہے نا تو اس کا سائز بھی بڑھتا چلا جاتا ہے، حتیٰ کہ یہ ایک سنو بال کی طرح سے بن جاتا ہے، ٹھیک ہے، جو کہ بہت زیادہ بھاری ہوتی ہے اور اتنی بڑی ہوتی ہے کہ کوئی اس کو روک نہیں سکتا. لیکن شروع میں یہ بڑی نہیں ہوتی، شروع میں یہ بہت چھوٹی سی ہوتی ہے، ٹھیک ہے. آگے میدان قیامت میں کافر و مومن کا جو حال ہوتا ہے، کا جو حال ہونا ہے، اس کا ذکر ہے کہ قیامت کے میدان میں کفار اس طرح حاضر کیے جائیں گے کہ پاؤں پر چلنے کی بجائے سر کے بل چلیں گے، ٹھیک ہے، الٹے چلیں گے، سر کے بل چلیں گے. صحیح بخاری و مسلم میں حضرت انس رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ صحابہ کرام نے سوال کیا کہ کفار چہرے کے بل کیسے چلیں گے. جیسے جو آیت کے الفاظ ہیں نا اس میں چہرے کا لفظ ہے نا آگے جو آیت لکھی ہوئی ہے، تو نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس ذات نے ان کو پیروں پر چلایا ہے کیا وہ اس پر قادر نہیں کہ ان کو چہروں اور سروں کے بل چلائے. ٹھیک ہے بھائی، اللہ تعالیٰ ہی نے ہمارے پیروں کے اندر چلنے کی صلاحیت پیدا کری ہے نا، ٹھیک ہے. اگر اللہ تعالیٰ ہمارے پیروں میں چلنے کی صلاحیت پیدا نہیں کرتے تو ہم پیروں پہ چل سکتے تھے؟ نہیں چل سکتے تھے. جیسے کہ اللہ تعالیٰ ہمیں یاد دلانے کے لیے کبھی ایسے مشاہدے کروا دیتے ہیں کہ بھئی کوئی شخص جو معذور ہوتا ہے نا تو ایسا بھی ہوتا ہے کہ اس کی ٹانگیں ہوتی ہیں، ٹھیک ہے، ٹانگیں ہونے کے باوجود وہ ٹانگوں پر چل نہیں سکتا، ٹھیک ہے. جبھی تو ویل چیئر کے اوپر لوگ بیٹھ کر کے چلتے ہیں، سارے ویل چیئر پہ بیٹھنے والے ٹانگوں سے معذور کو تھوڑی ہوتے ہیں، یعنی ٹانگوں سے محروم کو تھوڑی ہوتے ہیں، ٹانگیں ان کی ہوتی ہیں لیکن ان ٹانگوں پر وہ چل نہیں پا رہے ہوتے، اسی وجہ سے ویل چیئر پہ بیٹھے ہوتے ہیں، ٹھیک ہے. تو بھائی اللہ نے ٹانگوں میں چلنے کی صلاحیت دی ہے جبھی تو ہم چلتے ہیں، تو جس اللہ نے ٹانگوں میں چلنے کی صلاحیت دی ہے تو اللہ تعالیٰ پھر چہرے پر بھی چلنے کی صلاحیت دے سکتے ہیں، ٹھیک ہے، سر کے اوپر بھی چلنے کی صلاحیت دے سکتے ہیں. تو قیامت کے دن جو کافر ہوں گے نا ان کو اللہ تعالیٰ سروں اور چہروں کے بل چلائیں گے، ٹھیک ہے. اور اس کا مقصد یہ نہیں ہوگا کہ ان کو جو ہے وہ دوسروں سے یعنی کوئی ایک زیادہ صلاحیت مل گئی کہ اب جو ہے نا یہ ٹانگوں کے ساتھ ساتھ یعنی جیسے کہ سرکس کے جو کھلاڑی ہوتے ہیں، سرکس کے جوکرز، ٹھیک ہے نا، ان کے پاس ڈبل صلاحیت ہوتی ہے نا، وہ سیدھا بھی چل سکتے ہیں اور الٹا بھی چل سکتے ہیں، تو یہ تو ڈبل صلاحیت ہوگی نا. لیکن کافروں کے ساتھ ایسا نہیں ہوگا، بلکہ یہ پیروں کے بل چلنے کے قابل ہی نہیں رہیں گے اور یہ صرف سر کے بل چل سکیں گے، ٹھیک ہے. اور کیوں؟ تاکہ ان کی ذلت ہو، ان کی رسوائی ہو، اس وجہ سے ان کو سر کے بل چلایا جائے گا. یہ نہیں کہ کوئی ان کو اس دن جو ہے وہ اللہ تعالیٰ ایکسٹرا صلاحیت دے دیں گے، ٹھیک ہے. اسی کو اس آیت میں بیان فرمایا ہے کہ افمن یمشی مکبن علی وجہہ اہدا ام من یمشی سوین علی صراط المستقیم، یعنی کیا وہ شخص جو اوندھا اپنے چہرے کے بل چلے زیادہ ہدایت پانے والا ہے؟ اہدا کا مطلب زیادہ ہدایت پانے والا، یعنی زیادہ ٹھیک، یا وہ جو سیدھا چلنے والا ہے. سیدھا چلنے والے سے مراد مومن ہے کہ ہدایت یافتہ وہی ہو سکتا ہے، کیونکہ جو ہدایت کو قبول کرتا ہے نا اس دنیا کے اندر وہی سیدھے راستے پر ہوتا ہے، اور جو ہدایت کو قبول نہیں کرتا بلکہ اکڑ جاتا ہے، ٹھیک ہے، اکڑ جاتا ہے کہ نہیں میں نے نہیں سننی بات، ٹھیک ہے نا، میں نے بات نہیں ماننی، تو یہ شخص جو ہوتا ہے نا وہ سیدھے راستے پر نہیں ہوتا. تو کافر جو ہیں وہ اس دنیا کے اندر نبیوں کی بات سننے سے انکار کر دیتے ہیں، اکڑ جاتے ہیں کہ ہم نے نہیں سننی ان کی بات، ٹھیک ہے. تو یہ جو ہے نا یعنی سیدھا چلنے والے نہیں ہوتے ہیں. تو اللہ تعالیٰ قیامت کے دن ان کے اس جو عمل ہے اس کی سزا کیسے دیں گے کہ قیامت کے دن ان کو سر کے بل چلنے پر مجبور کریں گے. آگے پھر انسانی تخلیق میں حق تعالیٰ کی قدرت و حکمت کے چند مظاہر کا بیان ہے، ٹھیک ہے. اب تک جو چیز پڑھی ہے آپ کو سمجھائی ہے، اس کے اوپر کسی کو کوئی سوال ہے؟ نہیں، ठीक है, तो लुब्बे लुबाब ये इस बात का था कि जो बड़े होते हैं, ठीक है, चाहे वो इल्म के अंदर बड़े हों, ठीक है, या दीन की समझ में बड़े हों, तो उनकी बात जो मान लेना है ना, तो यही सीधा रास्ता होता है। अगर हम उनकी बात मानने से इनकार कर देंगे ना, तो ये सीधा रास्ता नहीं होगा, और फिर उसकी हमें सजा मिलती है किसी किसी ना किसी शक्ल में। ठीक है, काफिरों का मामला तो सबसे ज्यादा एक्सट्रीम है ना, एक्सट्रीम, ठीक है, कि उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम की बात मानने से इनकार कर दिया, तो उनको सबसे ज्यादा बुरी सजा मिलेगी। ठीक है, लेकिन अगर हम भी मुसलमान हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम की जो बुनियादी तालीमात हैं उनको तो मान लेते हैं, लेकिन हम अपने बड़ों की बात नहीं मानते ना, तो उसके ऊपर भी हमें किसी ना किसी दर्जे में सजा मिलती है। ठीक है, तो आफियत जो है ना, वो बात मान लेने के अंदर ही होती है। आगे फिर इंसानी तख्लीक में, तो इसमें जो आयत इन्होंने नकल करी है वो क्या है कि कुल हुवल्लज़ी अंशअकुम, कि कह दीजिए कि ये वही है कि जिसने के तुम्हें बना करके खड़ा किया, अंशअकुम, ठीक है, यानी तुम्हें स्टार्ट किया। अंशा युंशो, इंशान का मतलब होता है स्टार्ट करना, ठीक है, टू इनिशिएट समथिंग। तो अल्लाह ताला की जात वही जात है कि जिसने तुमको इनिशिएट किया, स्टार्ट किया। वजअला लकुमुस समअ वल अबसारा वल अफइदा, और तुम्हारे लिए बनाए सुनने की ताकत, सम सुनने की ताकत को ताकत को कहते हैं, वल अबसार, ठीक है, बसी बसारत, बसारत की जमा अबसार यानी देखने की सलाहियत, वल अफइदा, अफइदा का तर्जुमा वैसे तो सीना होता है, लेकिन अफिदा का लफ्ज दिल के लिए इस्तेमाल होता है कुरान के अंदर। जब अफिदा का लफ्ज कहते हैं ना, तो इससे मुराद जो है वो सीने के अंदर जो दिल होता है ना, वो मुराद होती है। ठीक है, वो जाल समा वल अफसारा वल अफिदा, और से तुम्हारे लिए कान, आंखें और दिल बनाए। तो देखने की सलाहियत का ताल्लुक ताल्लुक चूंकि कान के साथ होता है, इस वजह से इसका तर्जुमा कान से कर देते हैं। कलीलम माशकुरून, मगर तुम लोग शुक्रगुजार नहीं होते, यानी बहुत थोड़ा शुक्र करते हो तुम लोग, कलील कलील शुक्र करते हो, यानी तुम थोड़ा बहुत तो शुक्र कर भी लेते हो, लेकिन जितना शुक्र करना चाहिए, ठीक है, जितनी बड़ी तुम्हें नेमतें दी हैं, उतना ज्यादा तुम शुक्र नहीं करते हो। अब इसके तहत मुफ्ती शफी रहमतुल्लाह अलैह ने सम व बसर और कल्ब की तख्सीस के बारे में कुछ बात लिखी है, तो बड़ी इंटरेस्टिंग और जरूरी बात है। फरमाते हैं कि इसमें आज़ाए इंसानी में से उन तीन आज़ा का जिक्र है जिस पर इल्म व अदराक, इल्म व इदराक और शुऊर मौकूफ है। ठीक है, यानी बात समझने की जो सलाहियत है ना, तो उस सलाहियत का दारोमदार जो है वो इन तीन आज़ा के ऊपर है। ओके, फलासफा यानी फिलोसोफर्स ने इल्म व इदराक के पांच जरिए बयान किए, जिनको हवास खमसा कहा जाता है। ठीक है, उर्दू जुबान के अंदर भी इनको हवास खमसा यानी पांच हिस्से कहा जाता है, और इंग्लिश में भी इनको फाइव सेंसेस कहते हैं, यानी सुनना, देखना, सूंघना, चखना और छूना। सूंघने के लिए नाक और चखने के लिए जुबान, और छूने की कुव्वत सारे बदन में हफाले ने रखी है, यानी आप कहीं से भी छू सकते हैं, जरूरी नहीं है आप हाथ से छूएं, पैर से भी छू सकते हैं, आप अपने टांग से भी किसी चीज को छू सकते हैं, कोहनी से भी छू सकते हैं। ठीक है, तो छूने की जो सलाहियत है वो पूरे बदन में अल्लाह ताला ने रखी है। सुनने के लिए कान और देखने के लिए आंख बनाई है। यहाँ हक ताला ने इन पांच चीजों में से सिर्फ दो का जिक्र किया है, यानी हवास खमसा में से सिर्फ दो हिस्सों का तस्करा किया है, यानी कान और आंख। वजह यह है कि सूंघने, चखने और छूने से बहुत कम चीजों का इल्म इंसान को हासिल होता है। ठीक है ना, सूंघने से आपको सिर्फ खुशबू और बदबू का इल्म हासिल होता है। ठीक है, और चखने से सिर्फ जो यानी यानी बेसिकली खाने की चीजें होती हैं या पीने की चीजें होती हैं, उनका इल्म जो है वो आपको चखने से हासिल होता है कि भाई कौन सी चीज मीठी है, कौन सी चीज कड़वी है, कौन सी चीज फीकी है और कौन सी चीज नमकीन है। ये चार चीजें होती हैं, ठीक है, मीठी, नमकीन, कड़वी, फीकी। ठीक है, तो चखने से सिर्फ इन चार चीजों का पता लगता है, और छूने से और भी कम चीजों का इल्म इंसान को हासिल होता है। ठीक है, बिकॉज आप किसी चीज को छू करके ना सिर्फ यही बता सकते हैं, क्या बता सकते हैं छू करके, कोई बता सकता है आप में से छूने से किस चीज का इल्म हासिल होता है? क्या चीज पता लगती है आपको? आप आंखें बंद कर लें, ठीक है, और सिर्फ छू करके किसी चीज को बताएं कि वो क्या है, तो आप कितना बता सकते हैं उस चीज के बारे क्या क्या चीजें पता लग सकती हैं छूने को? अगर आप अपने दिमाग पर जोर भी देना चाहिए ना क्लास के अंदर। हार्ड, सॉफ्ट, वार्म, कोल्ड, ठीक है, माशाल्लाह बड़े अच्छे सही जवाब दिया आपने। इनके अलावा कुछ नहीं बता सकते? ये हार्ड है, सॉफ्ट है, वार्म है यानी गर्म है या ठंडी है, बिग है, स्मॉल है। हाँ, बिग स्मॉल भी बता सकते हैं, अगर आप पूरे हाथ को उस चीज पर फेर सकें तब आप बता सकते हैं कि ये चीज छोटी है या बड़ी है, ठीक है, लेकिन खाली एक टच करना है आपने, टच करने से आप बिग स्मॉल तो नहीं बता सकते ना, ठीक है, वो तो पूरा हाथ फेरेंगे तब पता लगेगा। तो एक तो आपने ठंडा गर्म, ये बड़ी इंपॉर्टेंट बात है, ठंडा गर्म बता सकते हैं आप छू करके। दूसरी जो चीज है ना वो आप ये बता सकते हैं कि वो जो चीज है जिसको आप छू रहे हैं वो सॉलिड है या लिक्विड है, या इसके अलावा भी कोई चीज हो सकती है, गैस, ठीक है, गैस भी ऐसी हो सकती है कि जैसे कि कोई उसके फ्यूम्स निकल रहे हो और आप अपने हाथों से ना उन फ्यूम्स को फील करके बता सकें कि भाई ये चीज जो है ना तो ये लिक्विड है ना ये सॉलिड है बल्कि ये कोई गैसियस किस्म की चीज है, ठीक है, तो हार्ड, सॉफ्ट, सॉलिड और लिक्विड के अंदर आ सकता है, और गैस का भी आप थोड़ा बहुत अंदाजा छूने से लगा सकते हैं, लेकिन इससे ज्यादा आप नहीं बता सकते, ठीक है। तो इसके तो फिर आगे लिखते हैं कि इसके मालूमात का बड़ा मदार सुनने और देखने पर है। तो असल में जो हमें नॉलेज मिलती है ना चीजों के बारे में वो सुनने और देखने से मिलती है, और इनमें भी सुनने को मुकद्दम किया गया। गौर करो तो मालूम होगा कि इंसान को अपनी उम्र में जितनी मालूमात हुई हैं उनमें सुनी हुई चीजें बनिस्बत देखी हुई चीजों के बदर जहां जायद होती हैं, इसलिए इस जगह हवास खमसा में से सिर्फ दो पर इक्तफा किया गया है, ठीक है। देखें, जब तक कैमरा और टेलीविजन इजाद नहीं हुआ था तो अगर कोई शख्स इंडिया में रहता है, ठीक है, तो यूरोप, ऑस्ट्रेलिया, अमेरिका की चीजों का उसको कैसे पता लगेगा? सुन करके पता लगेगा कि कोई अगर अमेरिका से होकर के आया तो उसमें उसने इंडिया में आकर के उसको अमेरिका की चीजों के बारे में बताया ना, तो उसने सुना तो उसको इल्म हुआ कि अच्छा अमेरिका में ऐसी चीजें होती हैं। देख तो नहीं सकता वो अमेरिका की चीजों को, ठीक है ना, क्योंकि टेलीविजन स्टार इजाद नहीं हुआ और कैमरा इजाद नहीं हुआ, तो वो देख तो नहीं सकता उन चीजों को, तो सुन करके तो इल्म हासिल हो गया ना। कोई अमेरिका से आ रहा है, कोई सऊदी अरब से आ रहा है, कोई जो है वो अफ्रीका से आ रहा है और आकर के उसको चीजें बता रहा है, तो उसकी नॉलेज में कितना ज्यादा इजाफा हो रहा है, ठीक है, देखे बगैर। तो सुनने से जो है वो हमारी नॉलेज में कई गुना ज्यादा इजाफा होता है। देख तो हम सिर्फ उन चीजों को सकते हैं कि जो जिन यानी जहां हम खुद गए हों, जिनको के यानी हमने अपनी आंखों से मुशाहिदा किया हो, वो सारी चीजें खाली हम देख करके उनका इल्म हासिल कर सकते हैं, ठीक है। तो ये कह रहे हैं कि देखने से तो सुनने के मुकाबले में देखने से कम इल्म हासिल होता है, इसीलिए इस जगह हवास खमसा में से सिर्फ दो पर इक्तफा किया गया है कि बेशतर मालूमात इंसानी इन्हीं दो राहों से हासिल होती हैं। और तीसरी चीज कल्ब को बताया है कि वो असल बुनियाद और मरकज इल्म का है, ठीक है। अब ये देखने की जो सलाहियत है ना ये इतनी इंपॉर्टेंट है कि इसका ताल्लुक जो है वो हिदायत के साथ भी बहुत गहरा है, ठीक है, क्योंकि हिदायत में भी सुनना जो है ना वो अल्लाह ताला ने यानी मुकद्दम किया है, ठीक है। देखें, इसी सूरत के अंदर शुरू के आयात में जहां तज़किरा था कि जब ये काफिर दोजख में डाले जाएंगे, ठीक है, दोजख का जिक्र था ना आयत नंबर 6, 7, 8, वलिल्लज़ीना कफरू बिरब्बिहिम अज़ाबु जहन्नम, और जिन लोगों ने अपने रब के साथ कुफर किया तो उनके लिए जहन्नम का अजाब है, वो बिसल मसीर, और वो बहुत बुरा ठिकाना है। इज़ा उल्कू फीहा, जब वो फेंके जाएंगे उसके अंदर, समिउ लहा, तो वो सुनेंगे जहन्नम की आवाज को, शहीकं वहिया तफूर, दहाड़ते हुए, اور جہنم اچھل رہی ہوگی، یعنی اس کے اندر جو چیزیں جل رہی ہوں گی نا وہ میلٹڈ فارم میں اچھل رہی ہوں گی، ٹھیک ہے. تکاد تمیز من الغیظ، ایسا لگتا ہوگا کہ جیسے پھٹ پڑے گی وہ غصے سے، یہ جہنم جو ہے وہ پھٹ پڑے گی. کلما القی فیہا فوجن، ٹھیک ہے، جس وقت وہ لوگ اس کے اندر ڈالے جائیں گے نا گروہ در گروہ، جہنم کے اندر پھینکے جائیں گے گروہ در گروہ. سألہم، تو پوچھیں گے ان سے، پوچھے گا ان سے خزانتہا، جو جہنم کا داروغہ ہوگا، ٹھیک ہے، جہنم کا نا ایک گیٹ کیپر ہوگا. تو جب لوگ گیٹ کے تھرو جہنم کے اندر پھینکے جا رہے ہوں گے تو وہ جو گیٹ کیپر ہوگا وہ ان لوگوں سے پوچھے گا، الم یأتکم نذیر، کیا تمہارے پاس کوئی ڈرانے والا نہیں آیا تھا اس جہنم سے؟ رائٹ، اتنی بری جگہ ہے جہنم، لوگوں نے کیا کسی نے آ کے تمہیں بتایا نہیں تھا کہ یہ جہنم جو ہے وہ اس سے تمہیں کیسے بچنا چاہیے، کیسے بچ سکتے ہو اس جہنم سے؟ تو وہ لوگ کیا جواب دیں گے؟ قالو، بلا، بے شک آیا تھا ہمارے پاس، قد جا انا نذیر، ڈرانے والے ہمارے پاس آئے تھے، فکذبنا، بس ہم نے ان کو ٹھٹلا دیا، ہم نے ان کی تکذیب کری کہ تم جھوٹ بول رہے ہو، کوئی جہنم نہیں ہے، جہنم میں ہمیں نہیں ڈالا جائے گا. وقلنا، اور ہم نے کہا، ما نزل اللہ من شیء، اللہ تعالیٰ نے کوئی چیز نازل نہیں کری، یعنی یہ جو ڈرانے والے پیغمبر ہمارے پاس آئے تھے یا پیغمبروں کے پیغمبر، ٹھیک ہے، جو ہمارے پاس آئے تھے ہمیں قرآن پڑھ کے سناتے تھے، قرآن کی وعیدیں اور بشیریں ہمیں بتاتے تھے، ہم کہتے تھے کہ نہیں، یہ سب بنائی ہوئی باتیں، ٹھیک ہے نا، ایسا کچھ بھی نہیں ہوا ہے. ان انتم الا فی ضلال کبیر، ٹھیک ہے، تو تم لوگ جو ہو نا وہ بڑے یعنی بہکاوے میں پڑے ہوئے ہو، دنیا کی لذتوں کو چھوڑ کر کے، دنیا کمانے کی فکر چھوڑ کر کے تم لوگ جو ہے وہ یہ جنت جہنم کی باتیں کرتے رہتے ہو خالی ہر وقت، ٹھیک ہے نا، مولوی قسم کے لوگ ہو، تمہیں دنیا کے تو کوئی سمجھ ہی نہیں ہے. تو ہم ان کو یہ جواب دے دیا کرتے تھے. پھر آگے وہ لوگ کیا کہیں گے، دیکھیں آیت نمبر 10 سورہ ملک، کیا کہیں گے یہ لوگ؟ وقالو، اور یہ لوگ کہیں گے، لو کننا، اگر ہم ہوتے، نسمعو، بات سننے والے، کیا کہیں گے؟ اگر ہم ہوتے بات سننے والے، نسمعو، اگر ہم سن لیتے ان پیغمبروں کی بات، ان مولویوں کی بات اگر ہم سن لیتے، او ناقلو، یا ہم کچھ سوچ لیتے. تو ناقلو سننے کے بعد ذکر کیا اللہ تعالیٰ نے، ٹھیک ہے نا، سننے کا تذکرہ پہلے کیا اور سوچنے کا تذکرہ بعد میں کیا. تو سننا کتنی امپورٹنٹ بات ہے، ٹھیک ہے نا، سننے کی توفیق مل جانا یہ کوئی معمولی بات نہیں ہے، ٹھیک ہے نا، کلاس میں آ جانا، تفسیر کو سن لینا، یہ اللہ کی بڑی توفیق ہے، ٹھیک ہے نا، جس کو توفیق نہیں ہوتی وہ قرآن کی کلاس کے اندر نہیں آ سکتا، ٹھیک ہے نا، وہ نہیں سن سکتا قرآن کی باتیں، ٹھیک ہے نا. تو بہت بڑی یہ نعمت ہے سننے کی توفیق مل جانا، ٹھیک ہے، کیونکہ سننے کے بعد جو ہے نا جو باتیں ہمارے کان سے انٹر ہوتی ہیں وہ ہمارے دماغ میں جاتی ہیں، ٹھیک ہے نا، اور کچھ نہ کچھ ان کا اثر ہوتا ہے ہمارے اندر، خصوصاً اگر ہم ایمان والے ہوں، ماننے والے ہوں، تو وہ جو باتیں کانوں کے ذریعے سے ہوتے ہوئے ہمارے دماغ میں جا رہی ہیں تو ان کا ہمیں فائدہ ضرور ہوگا، ٹھیک ہے. اس وجہ سے خود بھی سننے کی کوشش کرنی چاہیے اور کوشش کرنی چاہیے کہ ہمارے جو عزیز رشتے دار ہیں نا ان کو بھی سننے تک لے کر کے آئیں کم از کم، ٹھیک ہے نا، کم از کم سننے تک لے کر کے آئیں، بعد میں پھر کچھ نہ کچھ تو ان کو فائدہ ہوگا نا، کچھ نہ کچھ تو ان کے اندر پھر اثر ہوگا. تو سننا جو ہے اس سے علم بھی سب سے زیادہ ملتا ہے اور سننے کا تعلق جو ہے وہ ہدایت پانے سے بھی سب سے زیادہ ہے، ٹھیک ہے. تو فرمایا کہ کانوں سے سنی ہوئی اور آنکھوں سے دیکھی ہوئی چیزوں کا علم بھی قلب پر موقوف ہے، کیونکہ جب وہ کانوں سے اور آنکھوں سے ہوتے ہوئے ہمارے سسٹم کے اندر داخل ہوتی ہیں نا، اب ان کو پروسیس کون کرتا ہے، ان چیزوں کو، ان باتوں کو جو علم ہم نے کانوں اور آنکھوں سے حاصل کیا، ان کو پروسیس کون کرتا ہے؟ ان کو ہماری روح پروسیس کرتی ہے، روح. تو قلب کیا چیز ہے پھر؟ یہ دوسری کلاس والے آج آ نہیں رہے ہیں یہاں پہ فقہ کی کلاس کے لیے، کیا مسئلہ ہے آج یہ کلاس ہو ہی رہی تھی؟ جی کوئی بتا سکتا ہے کہ یہ یہاں پر قلب کا جو ذکر ہے تو روح اور قلب کا آپس میں کیا رشتہ ہے؟
روح کیا چیز ہوتی ہے، قلب کیا چیز ہوتی ہے، ان دونوں کا آپس میں کیا تعلق ہوتا ہے؟ کسی کو پتا ہے؟ قلب اور روح کا جو رشتہ ہے نا، وہ ایسے ہے جیسے ملک اور دارالحکومت کا رشتہ ہوتا ہے. ٹھیک ہے، دارالحکومت جس کو کیپٹل سٹی بھی کہتے ہیں. ٹھیک ہے، تو قلب جو ہے نا وہ ملک کی مانند ہے. ٹھیک ہے، اور جو قلب ہوتا ہے، سوری، روح جو ہے نا وہ ملک کی مانند ہے. روح پورے ملک کی مانند ہے، اور قلب جو ہے وہ اس کا سینٹر پوائنٹ ہوتا ہے، کیپٹل سٹی، دارالحکومت. ٹھیک ہے، دارالخلافہ. اوکے، تو اسی وجہ سے نا کبھی جو ہے وہ پوری روح کا لفظ استعمال ہوتا ہے، اور کبھی صرف قلب کا لفظ استعمال کر دیا جاتا ہے. یہ ایسے ہی ہے جیسے کہ یونائٹڈ نیشنز کے اندر ہر ملک کا ایک نمائندہ ہوتا ہے نا. ٹھیک ہے، تو پاکستان کا بھی نمائندہ ہے، سعودی عرب کا بھی وہاں پہ یونائٹڈ نیشنز کے اندر نمائندہ ہوتا ہے، انڈیا کا بھی ہوتا ہے، امریکہ کا بھی ہوتا ہے. تو کیا کہتے ہیں وہاں پر کہ بھائی دی ریپریزنٹیٹو آف پاکستان گیو اے سپیچ ان یونائٹڈ نیشنز. ٹھیک ہے نا، کہ پاکستان کے جو نمائندے نے اقوام متحدہ کے اندر تقریر کری. ٹھیک ہے، لیکن کبھی جو ہے پاکستان کہنے کی بجائے کیا کہتے ہیں، کیا کہتے ہیں، پاکستان کے نمائندے نے تقریر کری، کبھی اس کے بجائے ایک اور لفظ استعمال کرتے ہیں. وہ کیا، کوئی بتا سکتا ہے؟ پاکستان کے نمائندے کی بجائے کون سا لفظ استعمال کرتے ہیں؟ جی، یا چلیں انڈیا، انڈیا والے، انڈیا کے نمائندے نے تقریر کری. لیکن کبھی ایسا بھی کہتے ہیں یونائٹڈ نیشنز میں کہ انڈیا کے نمائندے نے تقریر کری نہیں، بلکہ نیو دہلی کے نمائندے نے تقریر کری. نیو دہلی، اور پاکستان کے لیے کہتے ہیں اسلام آباد کے نمائندے نے تقریر کری. حالانکہ اسلام آباد جو ہے وہ ملک کا نام نہیں ہے، اسلام آباد تو صرف کیپٹل سٹی کا نام ہے. ٹھیک ہے، لیکن یونائٹڈ نیشنز کے اندر کبھی کہہ دیتے ہیں کہ دا ریپرزینٹیٹو آف اسلام آباد گیو اے سپیچ ان دا یونائٹڈ نیشنز. ٹھیک ہے نا، کیونکہ جو جو کیپٹل ہوتا ہے نا وہ پورے ملک کو ریپرزینٹ کر رہا ہوتا ہے. اوکے، پورے ملک کا جو ہے وہ سینٹر پوائنٹ ہوتا ہے. ٹھیک ہے، تو بالکل بالکل اسی طریقے سے قلب جو ہے نا، وہ قلب کا مطلب جو ہے نا وہ پورا پوری روح ہوتا ہے. ٹھیک ہے، یعنی قلب کا لفظ خالی جو ہے وہ ایز اے سینٹر لوکیشن کے طور پہ استعمال کیا جاتا ہے، اصل میں جو ہے وہ پوری روح مراد ہوتی ہے انسان کی. ٹھیک ہے، تو جب کان سے اور کان اور جو آنکھیں ہیں یہ تو ہمارے جسم کا حصہ ہے نا. ٹھیک ہے نا، یہ روح نہیں ہے، یہ تو جسم کا حصہ ہے. لیکن ان جسم کے اعضاء سے جب کوئی بات ہوتے ہوئے ہمارے اندر داخل ہوتی ہے نا، تو ہمارے اندر کیا چیز ہوتی ہے، روح ہوتی ہے. ٹھیک ہے، تو روح جو ہوتی ہے نا پھر اس چیز کو پروسیس کر رہی ہوتی ہے. اسی وجہ سے جو ہم باتیں سنتے ہیں نا، ان باتوں کا اثر جو ہے وہ ہماری روح پر ہو رہا ہوتا ہے. ٹھیک ہے، اچھی باتیں ہوتی ہیں تو روح کو اس سے سکون مل رہا ہوتا ہے، روح کو اطمینان مل رہا ہوتا ہے، روح کو تر و تازگی مل رہی ہوتی ہے. اور اگر بری باتیں ہوتی ہیں تو ان سے روح کو جو ہے وہ تکلیف ہو رہی ہوتی ہے، نقصان پہنچ رہا ہوتا ہے. ٹھیک ہے، تو اللہ تعالیٰ نے یہاں پر تین چیزوں کا ذکر کیا، ایک کانوں کا، دوسری آنکھوں کا، اور تیسرا قلب کا. کانوں سے سنی ہوئی اور آنکھوں سے دیکھی ہوئی چیزوں کا علم بھی قلب پر موقوف ہے. قرآن کریم کی بہت سی آیات اس پر شاہد ہے کہ قلب کو مرکز علم قرار دیا ہے، بخلاف فلاسفہ کے کہ وہ دماغ کو اس کا مرکز مانتے ہیں. ٹھیک ہے، دماغ جو ہے
वो जिस्म का हिस्सा है, रूह का हिस्सा नहीं है। दिमाग, जिसको हम अंग्रेजी में ब्रेन कहते हैं ना, ये जिस्म का हिस्सा है, और कल्ब जो है वो रूह के लिए बोला जाता है। ठीक है, तो फर्क है कल्ब दिमाग में। अच्छा, फिर कल्ब ये जो रूहानी दुनिया में, फिर जो दिमागी टाइप की चीज होती है उसको क्या कहते हैं? बस ये जवाब दे दें, फिर हम अपनी क्लास खत्म करते हैं, क्योंकि तो वाले लोग आ गए। रूहानी दुनिया में जो दिमाग के इक्विवेलेंट चीज होती है उसको क्या कहते हैं? जी दिमाग तो जिस्म का हिस्सा है ना, रूह का हिस्सा नहीं है, लेकिन दिमाग के जैसा काम करने वाली एक चीज रूह के अंदर भी होती है, किसी को नहीं पता। अजीब बात है, पता तो खैर आपको है यकीनन, इसलिए ये तो हर मैच्योर आदमी को पता होता है, बस आपके जहन में वो लफ्ज नहीं आ रहा होगा, तो उसको कहते हैं अकल। अकल, ठीक है, ऐन काफ लाम। लेकिन अकल जो है ये जिस्म का हिस्सा नहीं है, अकल रूह का हिस्सा है। ठीक है, रूह ही का एक मुकाम जो है ना वो अकल होता है, और रूह ही का और दूसरे मुकाम आदि होते हैं। ठीक है, तो इसके साथ फिर हम आज की तफसीर की क्लास रोकते हैं, ताकि आप लोगों की फिलहाल की क्लास शुरू हो सके, और रिकॉर्डिंग जो है मैं यहाँ पे स्टॉप करके फिर मैं होस्ट जो है वो आपकी क्लास में जो एडमिन होती हैं उनको होस्ट बना देता हूँ।